الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد عن أبي هريرة رضي الله تعالى عنه أن رسول الله صلى الله عليه وسلم قال ما نقصت صدقة من مال وما زاد الله عبدا بعفو إلا عزا وما تواضع أحد لله إلا رفعه الله عز وجل صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين محترم میری محترمہ مائیں اور بہنیں اور میرے دوستو دو تین ہفتے سے ہم اللہ کے راستے میں صدقہ کرنے کے بارے میں ذکر کر رہے ہیں اسی باب میں کچھ حدیثیں باقی رہ گئی ہے تو ان احادیث میں سے سب سے پہلی حدیث ہے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نبی صلی اللہ علیہ وسلم فرمایا ما نقصت صدقۃ من مال صدقہ خیرات سے مال کبھی بھی کم نہیں ہوتا اور بندے کو معاف کرنے میں اللہ تعالیٰ انسان کی عزت کو بڑھا دیتا ہے اور تیسری بات ہے جو اللہ کو راضی کرنے کے لیے تواضع اختیار کرتا ہے تو اللہ جل شانہ اس کو بہت ہی بلند مرتبہ عطا فرماتے ہیں اس حدیث میں جو مسلم شریف کی حدیث ہے اس میں تین باتیں بیان فرمائی پہلی بات ہے صدقہ جاریہ ہے کہ کبھی بھی مال اللہ کے راستے میں خرچ کرے تو اس سے کبھی بھی مال میں کمی نہیں ہوتی یاد رکھو صدقے کی دو قسمیں ہیں ایک تو جنرل صدقہ کہ صدقہ کرتے ہی بندے کو فوراً اس کا ثواب مل جاتا ہے ایک تو صدقہ کرتے ہی بندے کو فوراً اس کا ثواب مل جاتا ہے لیکن اس کا ثواب ہمیشہ جاری نہیں رہتا دے دیا ثواب مل گیا ہمیشہ روزانہ اس صدقے کا ثواب نہیں ملتا دے دیا ثواب مل گیا مثال کے طور پر ایک فقیر بھوکا ہے آپ نے اس کو وقت پر کھانا کھلا دیا تو یہ صدقہ ہے اس نے کھانا کھا لیا اس کا پیٹ بھر گیا تو کھانا کھلانے والے کو اس کا ثواب مل گیا لیکن اس کا پیٹ بھرنے کے بعد کھانا کھلانے والے کو اب روزانہ اس کا ثواب نہیں ملے گا مل گیا مل گیا اسی طرح اگر کوئی بیمار ہے اس کے بیماری کے علاج کے لیے آپ نے پیسے دیے اور اس نے علاج کرا لیا اور وہ ٹھیک ہو گیا تو پیسے دینے والے کو اس کا ثواب مل گیا پیسے دینے والے کو اس کا ثواب مل گیا لیکن اس کا ثواب ہمیشہ جاری نہیں رہے گا یاد رکھنا ایک تو یہ صدقہ ہوا ये भी इबादत है, उसका भी बहुत बड़ा सवाब है। किसी की बीमार को पैसे देना दवा के लिए, किसी भूखे को खाना खिलाना, नंगे को कपड़े पहनाना वगैरह, आदमी अपने ताकत के मुताबिक खर्च करता। उसकी आसान तरकीब यह है कि हर शख्स अपनी आमदनी, अपनी वेजेस के अंदर से कुछ हिस्सा अल्लाह के रास्ते में सदका करने के लिए मखसूस कर ले कि भाई मैं हर महीने 2 पाउंड निकालूंगा, हर महीने 3 पाउंड निकालूंगा, या हफ्ते में 1 पाउंड निकालूंगा। अगर मुझे हफ्ते वेजेस मिलता है 300 पाउंड 200 पाउंड, तो उसमें से 1 पाउंड अल्लाह के लिए, बाकी मेरे लिए। जो हमारे अकाबिरीन का तरीका था, एक हिस्सा उसके 3 हिस्सा करते थे, एक अपने लिए बीवी बच्चों के लिए, और एक अल्लाह के लिए, और बाकी खर्च करने के लिए। खेत में भी ऐसा ही करते थे, एक खेत के लिए जरूरत के मुताबिक, बाकी अल्लाह के रास्ते में, और तीसरा हिस्सा अपने घर वालों के। ये तरीका अकाबिरीन का था। चलो हम सब नहीं, क्वार्टर नहीं, 25 पाउंड नहीं, 50 नहीं, 200-300 पाउंड अगर हफ्ते के मिलते हो तो उसमें से 50 नहीं, तीसरा हिस्सा तो होता है, 300 गिने तो 100 पाउंड। सो हम नहीं कहते हर हफ्ते तुम 100 पाउंड निकालो, लेकिन हफ्ते में 2 पाउंड भी निकाल दो, 1 पाउंड निकाल दो हफ्ते में, या 5 पाउंड निकाल दो, 250 पाउंड में से, 300 पाउंड में से अगर हमने सदके के तौर पर 5 पाउंड या 3 पाउंड या 4 पाउंड निकाल कर हमने डब्बे में रख दिया, तो हर हफ्ते निकालेंगे तो सालाना कितने पैसे हो जाएंगे। सबसे आसान तरकीब है। अब हफ्तावारी निकाल दे या महीनेवारी निकाल दे, तो नफली सदका देने में, नफली सदका वो सदका आप मस्जिद में भी दे सकते हैं, मदरसे में भी दे सकते हैं, बच्चे को हाफिज भी करा सकते हैं। हम क्या करते हैं, जकात के पैसे से हाफिज कराते हैं। जकात का पैसा हमने दे दिया भाई यतीम को, चलो वो मुस्तहिक है जकात का, लेकिन अगर तुम चाहो जकात तो तुम्हें निकालनी ही निकालनी है, वो तो फर्ज है, चाहे यहां निकालो चाहे वहां निकालो चाहे वहां, लेकिन निकालनी है उसको, तुम रख ले। वो रखेंगे भी ना तो जो माल है वो भी खत्म हो जाएगा, वो तो निकालनी है। असल चीज नफली सदका है कि मैं अपने नफली पैसे से किसी बच्चे को हाफिज करा दूं तो जिंदगी भर मुझे सवाब मिलेगा, क्योंकि नफली सदका तुम पर फर्ज नहीं है, वाजिब नहीं है, वो तो तुमने अपनी खुशी से निकाला है कि भाई सालाना में मैं 150 पाउंड जमा कर लूंगा और एक बच्चे को हर साल के लिए 150 पाउंड दे दूंगा, वही नफली सदका। ये एक मस्जिद में जरूरत है उनको, मैं हर साल 100-150 पाउंड मेरी नफली दे दूंगा, जकात तो नहीं दे सकते मस्जिद को। मदरसा कहीं बन रहा है, काम की जरूरत है, उसमें जकात तो दे नहीं सकते। चलो मेरे नफली पैसे जमा है तो वहां क्लास बना रहे हैं तो क्लास में इस्तेमाल हो जाएगा, या भाई फुला जगह कुरान शरीफ नहीं है हम उसके लिए दे देंगे, या फुला जगह पर हमें लाइब्रेरी है बच्चों को किताब के पैसे नहीं, हम नकली सदके से किताबें खरीदेंगे और दे देंगे, है ना। तो अब ये जब तक वो लाइब्रेरी बाकी रहेगी, लोग किताबें पढ़ते रहेंगे, कुरान बाकी रहेगा, वो मदरसा बाकी रहेगा, वो मस्जिद बाकी रहेगी, ये चीज है। तो आप सब रोजाना है, चाहे वो देने वाला जिंदा है या मुर्दा है, देते तो सब है लेकिन तरीका अलग है, समझ रहे थे साहब। जकात के पैसे सिर्फ उनको दे सकते हैं जो मुस्तहिक है और उनको मालिक बनाना पड़ेगा। नफली सदके में मालिक नहीं बनाना है, मस्जिद को कौन मालिक बना सकता है, वो तो दीवार है, मस्जिद थोड़ी ले रही है, मदरसा थोड़ा ले रहा है। ऐसे कामों में जहां शरई जरूरतें बहुत सारी है, ऐसे जगह में भाई कोई यतीम है, कोई बेवा है जिसके पास मकान नहीं, चलो हमने उसका मकान बना दिया, कोई आलिम बहुत गरीब है उसके पास मकान नहीं हमने उसका मकान बना दिया, अल्हम्दुलिल्लाह यहां ब्रेडफुट से 4-5 आदमियों ने एक काम बहुत अच्छा किया, میرے ذریعے سے. الحمدللہ کہ وہ عالم جو پڑھاتے تھے مدرسے میں بہت سالوں سے پڑھاتے تھے, 30 سال سے 35 سال سے, ان کا انتقال ہو گیا. اب وہ تو مدرسے کے مکان میں رہتے تھے, ان کے پاس اپنا کوئی مکان نہیں تھا. اب 5 بچے ہیں, کسی کے 4 بچے ہیں, کسی کے 6 بچے ہیں. اب وہ بیوہ عورت بچوں کو لے کر کہاں جائے گی؟ اس لیے کہ مدرسہ تو مکان لے لے گا, استادی چلے گئے تو ان کو کیسے مکان دیں گے؟ وہ دوسرا استاد آئے گا, اس کو وہ مکان دیں گے. میری بات سمجھ آ رہی ہے نا؟ تو مکان تو خالی کرنا پڑے گا, کہاں جائے گی؟ اب وہ ظاہری بات ہے, یا تو اپنے بھائی کے گھر رہے گی بچوں کے ساتھ, اپنی بہن کے گھر رہے گی, کب تک رہے گی؟ اپنا تو کوئی ذاتی مکان ہے نہیں. بچوں کے ساتھ بیوہ عورت کی زندگی گزارنا خصوصاً ہندوستان, پاکستان, بنگلہ دیش بہت مشکل ہے. کہاں کمانے جائے گی؟ بچوں کو کیا کرے گی؟ کیسے پڑھائے گی؟ ابھی میرے سامنے, میرے پاس پڑا ہوا جوان کووڈ میں قالب کا انتقال ہو گیا. میرے پاس پڑا ہوا تھا 1994 میں ہندوستان, جوان بچہ تھا, بس عالم تھا ماشاء اللہ بہت اچھا, مسجد کا امام تھا, مدرسہ پڑھاتا تھا, دارالعلوم میں پڑھاتا تھا, قاری تھا ماشاء اللہ بہت اچھا, ٹھکان کر گیا. 6 بچیاں کہاں جائے گی؟ تو عدت وغیرہ گزارنے کے لیے اپنی ماں کے یہاں تو چلی گئی, کہ ماں کے یہاں کب تک رہیں گے؟ کیونکہ وہاں تو اور بھی بچے ہیں ان کے, یعنی اس کے بھائی بہن ہیں, چھوٹا سا مکان ہوگا. ایسے بہت سارے علماء الحمدللہ ان نفلی, چلو ان لوگوں کو تو ہم زکات بھی دے سکتے ہیں, لیکن ہم چاہتے ہو زکات تو دینا ہی دینا, اس کا تو ثواب مل گیا, لیکن چاہتے ہیں کہ ہمیشہ کے لیے تمہیں ثواب ملتا رہے نفلی صدقے کا. تو اس اعتبار سے بہت آسان طریقہ ہے کہ بھئی کسی یتیم کو حافظ بنا دیا, کسی بیوہ کی مدد کر دی, کسی غریب کو. چونکہ حدیث میں آتا ہے, میں نے لاسٹ ویک بھی یہ سنایا تھا کہ ہر دن چرتا ہے 2 فرشتے دعا کرتے ہیں, اے اللہ جس نے خرچ کیا ہے اس کے مال میں بھر کر دے. یہ تو بالکل بخاری شریف کی حدیث ہے. اللہم آتی منفقاً خلفا, اور ایک کہتا اللہم آتی منسکاً تلفا, جو نہ دے اس کے مال کو ختم کرو. فرشتوں کی دعائیں بد دعائیں, اور وہ بھی روزانے کی. تو اللہ کے راستے میں مال کو صدقہ کرنے سے کتنا بھی زیادہ بڑھ جاتا ہے, اور نہ کرنے سے کتنا گھٹ جاتا ہے. صدقہ دینے کا بہت فائدہ ہے, اسی لیے حدیث میں ہے, مال نقص صدقت من مال, صدقہ کرنے سے مال میں کبھی کمی نہیں ہوتی, اللہ تعالیٰ بہت دیتا ہے. چلو بات یاد آ گئی. ایک وظیفہ بتا دیتا ہوں, یہ وظیفہ ہزاروں کو بتایا, صرف میں ہی نہیں پڑھتا ہوں, سب پڑھتے ہیں, تو میری بات. وظیفہ کیا ہے؟ کہ اگر کوئی آدمی اس وظیفے کو کرے تو پھر اللہ پاک اس کو غیب سے بہت سارا مال دیتے ہیں. بہت آسان ہے. ہمارے ایک استاد فرماتے ہیں کہ بہت سارے وہ ہیں جنہوں نے 1000 کی نوٹ زندگی میں نہیں دیکھی تھی, اب تو ملینر ہے. بہت سارے وہ ہیں جس نے 50 کی نوٹ پاؤنڈ میں نہیں دیکھی, ابھی بہت سارے ان کے پاس. ایک زمانہ ایسا تھا ان کی پابندی کی وجہ سے اس عمل پر. دیکھو یہاں بیان میں آتے تو کچھ نہ کچھ مل جاتا ہے. ہر اس کے لیے فرض نماز شرط ہے. فرض نماز پڑھنے کے بعد اپنا جو ذکر ہے سبحان اللہ الحمدللہ پورا کرنے کے بعد بہت آسان, ایک مرتبہ درود شریف اور 7 مرتبہ سورۃ قریش اور 1 مرتبہ درود شریف. اب تمہارا مال بڑھ جائے تو ادھر مجھے دے دینا. ایک مرتبہ درود شریف, 7 مرتبہ سورۃ قریش اور 1 مرتبہ درود شریف. لیکن جب الذی اطعمہم من جوع وآمنہم من خوف, لِإِيلَافِ قُرَيْشِ إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ الَّذِي الَّذِي سے لے کر آخر تک جب پڑھو اطعمہم من جوع وآمنہم من خوف, یہ دو آیت جب پڑھو نا تو دماغ میں سوچو کہ اللہ پاک مجھے ضرورت ہے فلاں قرض کے لیے, فلاں کے لیے, فلاں کے لیے مجھے عطا فرما. جی آئی بس سمجھ لے, ہر وقت تو سات بار پڑھنا ہے فرض نماز کے بعد, چاہے دن میں ایک بار پڑھے, دن میں دو بار پڑھے, دن میں تین بار پڑھے, ہر فرض نماز کے بعد پڑھے. جتنا زیادہ پڑھے گا اتنا جلدی فائدہ ہو جائے گا. تو یہ کرنا ہے تو اس سے کیا ہوگا, اللہ اکبر, اللہ پاک روزی میں بے انتہا برکت عطا فرمائیں گے. یہ وظیفہ ہے, تجربہ کر لیں, ہزاروں کا تجربہ. اور پہلے زمانے کے لوگوں نے اس وظیفے کے بارے میں لکھا ہے کہ وہ بادشاہ نہیں تھے جن کے پاس پیسے نہیں, اس کے پڑھنے سے وہ زمانے کے بادشاہ بھی بنے ہیں. اس وظیفے کو پڑھنے سے بہت زبردست ہے, کوئی حدیث میں نہیں ہے لیکن اولیاء کرام کا مجرب عمل ہے یہ. تو صدقہ کرنے سے مال کم نہیں ہوتا, ایک اور عمل ہے. چلو یاد آ گیا کہ بہت سارے لوگ شکایت کرتے ہیں کہ بچہ حافظ بننا چاہتا ہے لیکن ذہن کمزور ہے, بچے کے بارے میں شکایت کرتے ہیں. بوڑھوں کو تو سمجھ میں آیا چلو عمر ہو گئی تو حافظہ کمزور ہو گیا, میموری کمزور ہو گئی, لیکن بچوں کے بارے میں بھی اگر تو اپنے لیے کرے, اپنے بچوں کے لیے کرے. یہ عمل صرف اور صرف سنڈے کو کر سکتے ہیں, سنڈے, ایوری سنڈے, دس سنڈے کرو, پانچ سنڈے کرو, مہینے میں ایک بار کرو سنڈے کو, یا ہر سنڈے کو کرو, لیکن زبردست عمل ہے. وہ کیا ہے کہ سورج نکلنے کے پانچ منٹ پہلے شروع کر دو عمل, فجر کے بعد, بیفور سن رائز. مفتی شفیع صاحب نے لکھا ہے اس کو, بسم اللہ الرحمن الرحیم, بسم اللہ الرحمن الرحیم, بسم اللہ الرحمن الرحیم, 786 ٹائم, 786 ٹائم, 786 جو ہے نمبر بسم اللہ کا, کتنی مرتبہ پڑھ کر, لیکن پڑھتے پڑھتے سورج نکلنا چاہیے. پانچ منٹ پہلے شروع کرو, پڑھتے جاؤ پڑھتے جاؤ, پڑھنے کے درمیان میں سورج نکل جائے, ٹائم سے پتا چل جائے گا کہ سن رائز کب ہے. اس کے پانچ منٹ پہلے شروع کرو, ظاہری بات ہے کہ سات تسبیح اور اوپر سے آٹھ تسبیح تک پہنچیں گے, آٹھویں تسبیح تک تو وقت ہو جائے گا, دس منٹ پندرہ منٹ. یہ پڑھنے کے بعد پانی میں دم کر کے بچوں کو پلا دو. ہر سنڈے کو یہ عمل کرو, آپ دیکھو بچے کی میموری کیسے بڑھتی ہے. حافظے کے لیے زبردست عمل ہے. یہاں پھر اکٹھی ہو جائے گی, اس لیے ابھی اس کو بند کرو, ونڈو کو بند کرو, اس ونڈو کو بند, سارے ونڈو کھل جائیں گے پھر بہت مشکل ہو جائے گا. اچھا, تو ماں نقصت صدقت من مال, صدقے سے مال میں کبھی کمی نہیں ہوتی. حدیث میں آتا ہے نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان, امام بیہقی نے نقل فرمایا, ویسے تو کم از کم دس گنا ثواب ہوگا, لیکن اگر کوئی آدمی ایک پاؤنڈ صدقہ کرے گا اللہ کم سے کم اس کو دس گنا ثواب عطا فرماتے ہیں, دس پاؤنڈ کے برابر, اور اللہ چاہے تو اس سے زیادہ بھی دے سکتے ہیں. حدیث میں ہے نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا, من تصدق بعدل تمرة من کسب کسب طیب, اگر کوئی آدمی اپنی حلال روزی سے ایک کھجور کے برابر صدقہ کرتا ہے, من تصدق بِعَدْلِ تَمَرَةٍ مِّن قَسَبٍ طَيِّبٍ, ہمیشہ اللہ سے حلال روزی مانگا کرو. کوئک منی والا مسئلہ ٹھیک نہیں ہے, وہ کوئک منی ہوتی ہے صرف ڈرگز میں. اللہ سے حفاظت فرمائے, اس کا اثر پیسوں کا بچوں پر ہوتا ہے, بچے نافرمان ہو جاتے ہیں. حرام منی سے اللہ ہماری آل اولاد کی حفاظت فرمائے. انٹرسٹ کی منی سے, حرام جتنی بھی منی ہے اس سے بڑی پریشانی ہوتی ہے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم حلال روزی کے لیے دعا کیا کرتے تھے, اللہم انی اسألوک حلالا طیبا, اے اللہ میں تجھ سے حلال روزی کا سوال کرتا ہوں. ایک حدیث میں ہے کہ اگر کوئی آدمی قرض دار ہو اور یہ دعا پڑھتا رہے, اللہم اکفنی بحلالک عن حرامک واغننی بفضلک عن من سواک. ایک صحابی آئے, میرے پاس پہاڑ کے برابر قرض تھا, اللہ کے نبی صلی اللہ علیہ وسلم نے مجھے یہ وظیفہ بتلایا, حدیث میں یہ, اللہم اکفنی بحلالک عن حرامک واغننی بفضلک عن من سواک. میں اس کو پڑھتا رہا, کچھ ہفتوں کے بعد نبی صلی اللہ علیہ وسلم سے میری ملاقات ہوئی. فرمایا کیسا ہوا؟ فرمایا میں نے اس کو پڑھا, اللہ پاک نے مجھے اتنا پیسہ تھا فرمایا کہ رکھنے کی جگہ. یقین, صحابہ کرام یقین تھا یہ دعا, اللہم اکفنی بحلالک عن حرامک, اے اللہ میرے لیے حلال ہی کے اندر کافی کر دے, حرام سے بچا. واغننی بفضلک عمن سواک, اور تیرے فضل سے مجھے اتنا عطا فرما کہ میں کسی کے پاس مانگوں نہیں, کسی کا محتاج نہ بنوں. یہ دعا ہر ایک کو یاد ہونی چاہیے, حدیث میں ہے. تو نبی اکرم صلی اللہ علیہ وسلم کی دعائیں بہت ساری ہیں, مانگنا چاہیے اللہ سے. دوسری ایک دعا ہے جو وضو کرتے وقت پڑھنی چاہیے, اللہم اغفر لی ذنبی ووسع لی فی داری وبارک لی فی رزقی, اے اللہ میرے گناہوں کو معاف فرما. ووسع لی فی داری, اس کا ایک معنی ہمارے گھر کو بڑا بنا دے, لیکن اس کا عجیب معنی محدثین نے نقل فرمایا, اے اللہ مجھے صحیح راستے پر چلا, یعنی میرا دل اندر سے تیرے لیے کھل جائے, نیرو نہ رہے, تنگ نہ رہے, پریشان نہ رہے, ہر وقت نیکی پر چلنے والا بن جاؤں. وسر لی فی داری وبارک لی فی رزقی, اور میرے رزق میں برکت عطا فرما. اور یہ ایسی دعائیں ضرور قبول ہوگی, اس لیے کہ وضو سے تو صحیح روایت ہے کہ سارے گناہ معاف ہو جاتے ہیں, یہاں تک کہ آنکھ کے اندر سے, ناک کے اندر سے, منہ کے اندر سے, کان کے اندر سے, یہاں تک کہ ہاتھ سے, ناخون سے بھی گناہ نکل جاتے ہیں. اور جو آدمی بسم اللہ پڑھ کر وضو کرتا ہے اس کے بدن کے سارے گناہ معاف ہو جاتے ہیں, اور بغیر بسم اللہ کے وضو کرتا ہے تو صرف چار عضو کے گناہ معاف ہوتے ہیں جو اس نے فرض دوئے ہیں. بات میری سننا رہی, میں حدیث کے سامنے رکھ کر بول رہا ہوں آپ کو, بہت امپورٹنٹ یہ چیز. بجائے حد بات کرتے ہیں وضو کریں کہ پتا ہی نہیں کیا ہوا, اللہ کی طرف توجہ کر کے ہم دعا پڑھتے ہوئے وضو کریں گے تو پھر یہ وضو سے اٹھا ہے اللہ تعالیٰ اس کے گناہوں کو معاف کر دیتا ہے. تو بہت ساری دعائیں ہیں جو آدمی کو حلال روزی کے لیے مانگنا چاہیے. اور اللہ نے قرآن میں فرمایا, یا ایھا الذین آمنوا کلوا من طیبات ما رزقناکم وکلوا رزقا حلالا طیبا, حلال روزی کھاؤ. اس لیے کہ حدیث میں آتا ہے جو آدمی حرام کا ایک لقمہ کھاتا ہے, ون موصل اللہ, ایک لقمہ کھاتا ہے, ابھی سارے ونڈو کھل رہے ہیں ادھر سے ادھر میں جا رہا ہوں, ایک لقمہ کھاتا ہے حرام کا, 40 دن تک اس کی نمازیں قبول نہیں ہوتی, اس کی دعائیں قبول نہیں ہوتی. اور ایک حدیث میں ہے کہ ایک آدمی سفر کی طرح پراگندہ حال ہے, پراگندہ بال ہے,
सफर में है और दुआ कर रहा है हाथ को उठाकर, यार अब यार मुसाफिर की दुआ तो कबूल हो जाती है ना। हदीस में है कि तीन आदमी की दुआएं रद्द नहीं होती, एक मुसाफिर की, एक मजलूम की और एक मां बाप की, और एक है जो किसी दूसरे के लिए दुआ करे उसकी दुआ भी रद्द नहीं होती, कबूल हो जाती है। तो अगर आदमी है सफर में है, परागंदा हाल है, परागंदा बाल है और कह रहा यार अब यार अब यार अब कर, हदीस के पास सुना रहा हूं मैं, अन्ना उस्तजा बोलो नबी साहब ने कहा अल्लाह उसकी दुआ कबूल करेगा, अल्लाह उसकी दुआ कहां कबूल करेगा, क्यों? मतअमहु हराम, मशरबहु हराम, मलबसहु हराम, उसका खाना हराम है, उसका पीना हराम है, वो कपड़े जो पहनता है वो भी हराम है, उसकी दुआ ही कबूल नहीं होगी, बिल्कुल नहीं। आदमी हलाल रोजी के से घर में खाना खाता है, पकाते हैं हलाल रोजी से, तो इंसान के दिल में उसकी बरकतें रहती है और उसको नेक काम करने की तौफीक ज्यादा हो जाती है। दारुल देवबंद के असातिज़ा वो हर वक्त दुआ करते थे, वो इंतजार करते थे कब ये नन्नू मियां जो एक वहां देवबंद में बुढ़े आदमी थे, बहुत नेक थे, वो साल में एक मर्तबा असातिज़ा की दावत रखते थे, साल में। तो उस्ताद बड़े बड़े हजरत नानोपी जैसे बड़े बड़े उस्ताद इंतजार करते थे कब वो दावत दे, हालांकि वो किसी के यहां नहीं जाते थे उलमा, लेकिन उसकी दावत का इंतजार करते थे। किसी ने पूछा हजरत ये क्यों, फरमाया ये आदमी है घास काटता है अपने खेत से और घास को लाकर मार्केट में बेचता है, और ये अपने घर वालों के लिए एक हिस्सा रखता है और एक हिस्से से वो अल्लाह के रास्ते में खर्च करता है, और कुछ रोजाना पैनी पैनी या दो पैनी या दस पैनी या पांच पैनी उस जमाने में बहुत थी वो जमा करता है, फिर जब जमा हो जाता है तो उलमाए किराम को दावत देता है हलाल रोजी से। फरमाया जब इसका खाना खाते हैं तो हजरत नानोपी फरमाते हैं 40-40 दिन तक और महीनों तक हमारे दिल में और ज्यादा इबादत करने का शौक पैदा होता है, अंदर में मालूम होता है हलाल खाने से अल्लाह पाक दिल के अंदर में एक किस्म का नेकी का जज्बा पैदा करता है, दुआएं मांगने का शौक होता है, तहज्जुद और नफल और इबादत करने का शौक पैदा होता है। इसके फवाइद बहुत है, ऐसे बेशुमार वाकयात हैं। हमारे हजरत शाह इस्माइल शहीद रहमतुल्लाह ने, उनके पास एक आदमी आया, आने के बाद का हजरत घर में पैसे नहीं है, पैसे आते हैं खत्म, पैसे नो बरकत, पर मैं ठीक है घर जाओ तुम्हारे दरवाजे पर चादर डाल देना, चादर डाल दी, दो तीन हफ्ते में तो घर में बहुत बरकत हो गई, लेकिन ये परेशान हदिया को लिया कुछ स्वीट वगैरह और हजरत के पास, हजरत ये बहुत पैसे अल्हम्दुलिल्लाह पाक ने बरकत दिए आपके लिए हदिया लाया, जाते जाते उसने कहा लेकिन हजरत एक बात समझ में नहीं आई मुझे, क्या बात कि मैंने तो वजीफा मांगा था और आपने कहा चादर डाल लो, ये कोई वजीफा हुआ, मुझे समझ में नहीं आया इस लॉजिक में, मैं आपके पास आया था कि कोई वजीफा दे तो मेरी रोजी में बरकत हो, आपने मुझे कोई वजीफा नहीं दिया, आपने तो मुझे कहा घर पर दरवाजे पर चादर डाल दो, हजरत ने फरमाया हां तेरे घर के दरवाजे से एक आदमी जाता था, वो बेनमाजी था, गुनहगार था, हराम काम करता था, जाते हुए तेरे घर में वो निगाह डालता था, उसके गुनाहों की नहुसत से अल्लाह तेरे घर से भी बरकत को खत्म कर देता था। अब घर में ही जब लोग ऐसे हो तो फिर कैसे बरकत होगी, इसलिए हदीस में आता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया मन तसद्दका बिअदली तमरतिन मिन कसबिन तय्यिब, हलाल पाकीज़ा रोजी में से खजूर के बराबरी, हम नहीं कहते कि 50 पाउंड खर्च करो, एक पाउंड जैसे मैंने कहा हफ्ते का वेजेस 250 पाउंड मिल जाते हैं, एक पाउंड निकाल दिया उस मेहनत में से, उस हलाल रोजी में से अलग निकाल कर डब्बे में डाल दिया, महीने में 4 पाउंड हो जाएंगे, 6 महीने में साल में कितने हो जाएंगे, उससे आप किसी मस्जिद का फायदा, किसी मदरसे का, किसी गरीब का, किसी का फायदा हो जाएगा उस नफली सदके से। एक तो वो सदका है, वो सदका है जो वो जकात है, वो जो देना ही देना है। हदीस में आता है सबसे ज्यादा महबूब सदका अल्लाह को वो पसंद है कि जो दिल पर पत्थर रखकर, इंसान बखील है, बखील है और उस बखीले में अल्लाह के रास्ते में खर्च करे, उस खर्च को अल्लाह बहुत पसंद करता है। और नंबर दो हेल्थी हालत है, सेहत भी तंदुरुस्ती भी है और बखील भी है। सही शहीह दो लफ्ज है, तंदुरुस्त भी है और बखील भी। ऐसे वक्त में चमड़ी जावे लेकिन डमरी नहीं जाती, हमेशा होता है ऐसा, पाउंड निकालना बहुत मुश्किल। ज़कात तो निकाल, वो तो निकालना पड़ेगा, क्यों, उसको डर है कि कब्र में डंडे पड़ेंगे, उस डर से निकालता है। अगर ज़कात भी फर्ज ना होती तो कोई ज़कात ना निकालता, सही कह रहा हूं। जबकि इतना ज्यादा अजाब है ज़कात न निकालने का कि उसका माल गंजा सांप बनकर उसकी कब्र में आ जाएगा और उसको कहेगा अन कंजू का अन मानू का, मैं ही तेरे ज्वेलरी हूं, मैं ही तेरा गोल्ड हूं, मैं ही तेरा सिल्वर और कॉइन हूं, मैं ही तेरा ये हूं, तूने ज़कात नहीं निकाली, मैं खुद तेरे लिए वबाल अजाब हूं। स्पेशल अजाब नहीं आएगा, अल्लाह उसके माल को अजाब बनाएगा और वो बोल के उसको कहेगा, ऐसा खतरनाक अजाब है। बल्कि उस कॉइन को, उस गोल को जहन्नम की आग में तपा करके जुनूब हूं व जुहूर हूं उसकी पहलुओं में और उसकी बैक में इसको दागा जाएगा। ये तो कुरान की आयत है, यौम युहमा अलैहा फिन नार, अपनी तरफ से रुक। वो तो अल्लाह ने कहा ही है कि देखो ये तो जरूरी है, तो वो तो उस डर से निकाल रहा है जी। लेकिन एक है नकली सदका, जो फर्ज नहीं, जो वाजिब नहीं, इंसान खुशी से अपने माल में से निकालता है तो यकीनन अल्लाह तबारक व तआला उसको उस माल का बदला देगा। फरमाते हैं जो आदमी एक खजूर के बराबर हलाल माल में से निकालता है, वला यकबलुल्लाहु, अल्लाह कबूल नहीं करता मगर इल्ला तय्यिब, हलाल माल को। हमारे पास कितना ही हराम माल है, दे दो कुछ नहीं मिला, कुछ भी नहीं मिला। एक आदमी मुझे पूछता है क्या मैं हराम सूद के पैसे हैं क्या, या एक ने पूछा मुझे ज़कात के पैसे हैं, एक ने पूछा मुझे सूद के पैसे हैं, क्या हम मस्जिद के इमाम के वेजेस में दे सकते हैं। पूछने का भी शर्म नहीं आया उसे। मैंने कहा भाई क्यों, अगर इमाम ही तेरा सूद का वेजेस, वो बेचारा मेहनत करता है हफ्ते भर, तू उसको सूद के पैसे देगा या जकात के देगा, तेरी नमाज का क्या होगा, तेरी नमाज का क्या होगा, सबकी नमाज का क्या। कल परसों मुझे किसी ने पूछा कि सूद के पैसा को क्या करें आप, मैंने कहा सूद के पैसे को बगैर नियत किए हुए किसी को दे दो, जैसे आपने आग में फेंक दिया, जैसे कहीं जंग को कुएं में डाल दिया, ऐसे अगर नियत करेगा तो काफिर हो जाएगा, सवाब की नियत करेगा तो काफिर हो जाएगा। मसला है पहले जमाने में तो लोग जलाते थे, लेकिन चूंकि पहले जमाने में लोग बैंक से नहीं लेते थे, निकाल देते थे, लेकिन वो लोग जमा करते थे फिर उसको इस्लाम के खिलाफ इस्तेमाल करते थे। अब इन्होंने निकाल लिया, निकाल करके किसी गरीब को बगैर नियत के दे दो, कोई नियत नहीं और कोई एहसान नहीं उस पर तुमने किया, ये तो हराम है। कोई गरीब हो फिर टॉयलेट बनाने से, तो हदीस में है फइन अल्लाह यतकब्बलुहा बियमीनिही, एक खजूर के बराबर निकाला, अल्लाह उसको अपने दाने हाथ से उसका खजूर ले लेता है, ऐसे कबूल कर लेता है, यतकब्बलुहा बियमीनिही, अल्लाह उसका एक पाउंड, एक उसका कॉइन दाने हाथ से, एक रुपया, एक दीनार, एक रियाल दाने हाथ से लेता है। सुम युरब्बिहा लिसाहिबिहा कमा युरब्बी अहदुकुम फुलूहा, फिर अल्लाह उस पाउंड को बड़ा करता है, उस रुपये को बड़ा करता है, उस खजूर को बड़ा करता है, उस ग्लास पानी को बड़ा करता है, उसके एक मौसल को बड़ा करता है। हदीस में जैसे तुम लोग अपने बछड़ा जो होता है ना, गाय का बछड़ा पैदा होता है, छोटा होता है, बड़ा करते करते बड़ा हो जाता है और वो बड़ा हो गया, ऑक्स जैसे बन गया, बैल बन गया। फरमा हत्ता तकून मिसल जबल, अल्लाह इसको बड़ा करता है इतना बड़ा कि ओहद पहाड़ के बराबर हो गया। वो एक खजूर का सवाब ओहद पहाड़ के बराबर, वो एक खजूर तुम्हारे रखा जाएगा कयामत के दिन मेजान में ओहद पहाड़ के बराबर। ये तेरा खजूर है, वो तेरा एक पाउंड है, ये तेरा एक रुपया है, ये तेरा एक मौसल है जो तूने अल्लाह के रास्ते में दिया है। ये हदीस मिश्कात शरीफ में इस हदीस को नकल किया है। और एक रिवायत में तो अजीब व गरीब बात बयान फरमाई है, बहुत अजीब, अल्लाह के रास्ते में खर्च करने की फजीलत। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सदके और आपके तुफैल अल्लाह पाक ने इस उम्मत पर एहसान किया कि हर एक के लिए कुछ ना कुछ कुछ ना कुछ कुछ ना कुछ अच्छा रास्ता बता दिया। तो एक सदका निकालने का तरीका यह है जो मैंने आपको बता दिया कि वो दे दिया सवाब मिल गया, और दूसरा वो है जिसको सदकतुल जारिया कहते हैं कि भाई कहीं आपने मस्जिद बना दी या मस्जिद में पैसे दिए, कहीं मदरसा बना दिया, कहीं किसी गरीब का मकान, ये हर वक्त सवाब मिलता रहेगा तुम्हारी जिंदगी में भी तुम्हारे मरने के बाद भी। ये दो किस्म के सवाब है। तो हदीस में यहां बयान फरमाया, बहुत अच्छी बात है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मान कसद सदकतुल मिन माल, कि सदका माल, सदके का माल जब देते हैं तो कभी भी उसके अंदर में जाहिरी तौर पर तो 50 पाउंड उसमें से एक निकाल तो 49 हो गया ना, तो जाहिरी तौर पर तो तुम्हें कमी नजर आती है मगर हकीकत में उसमें कमी नहीं है, बल्कि अल्लाह पाक उस पाउंड की वजह से उस 49 में वो बरकत अता फरमाएगा कि उस 49 से आपका वो काम हो जाएगा, मुसीबतें टल जाएगी जहां आपको खर्च करने का था लेकिन अल्लाह पाक ने उस मुसीबत को हटा दिया, उस एक्सीडेंट को हटा दिया, या उस बीमारी को हटा दिया, या उस फला चीज में आपको खर्च करना था अल्लाह पाक ने उससे आपको बचा लिया, तो आपके पैसे बचते रहे बचते रहे बचते रहे उसी एक पाउंड की वजह से। ये माल में कमी हुई या ज्यादती हुई, जितना माल तुम्हारा जाना था अल्लाह पाक ने उसको बचाकर, वो माल तो वैसे ही बाकी है लेकिन आने वाली मुसीबतों को अल्लाह पाक ने हटा दिया। इसी तरह दूसरी बात जो यहां बयान फरमाई कि अल्लाह तबारक व तआला इज्जत को बढ़ा देता है जो किसी बंदे को माफ कर देता है। किसी से मिस्टेक होगी आपके साथ और आपने बदला लेने पर तुमको ताकत है। आजकल क्या करते हैं, बदला न भी लेना तो उसके पीठ पीछे ऐसी बात करते हैं कि गुनाह बदला लेने से भी ज्यादा हो जाता है, उसकी बुराई इतनी करते हैं। तो बजाय तुम्हें या तो बदला लेते या तो माफ कर देते, अगर माफ कर दिया तो फिर बोलने की जरूरत नहीं है, वरना सारा सवाब चला गया, वरना सारा सवाब खत्म हो गया, सब खत्म हो गया। इसलिए हमेशा या तो माफ कर दो या ताकत है बदला ले लो, उसी के बराबर ना उससे ज्यादा। फरमाया जब कोई आदमी माफ कर देता है तो अल्लाह के नबी फरमाते में उसके लिए जन्नत के दरमियान में एक मकान बनाने की जिम्मेदारी मैं लेता हूं। और तीसरी बात वमा तवाज़ा अहदुल लिल्लाह इल्ला रब्बुल्लाह, हमेशा हम्बलनेस हम्बलनेस तवाज़ु आजीजी, इनके सारी अपने आप को छोटा समझो, तकब्बुर नहीं, अल्लाह को पसंद नहीं, आजीजी के साथ इनके सारी में कैसी लज्जत है, ये रईस और नवाब क्या जाने, उसे क्या पता है कि तवाज़ु में अल्लाह ने क्या रखा है। इसीलिए ऐसे वक्त में चाहिए कि हम तवाज़ु इख्तियार करें। जो आदमी तवाज़ु इख्तियार करता है अल्लाह उसको दर्जात को बुलंद कर देता है। तो अल्लाह के रास्ते में खर्च करने के बारे में बहुत सारी बातें हैं, अभी वक्त भी नहीं कि आगे बयान करूं, इंशाअल्लाह आइंदा हफ्ते कुछ बातें बयान करेंगे। कुछ आ रही है बखीली के बारे में, صدقہ میں کیا فضیلت ہے اور بخیلے میں کیا نقصان ہے اس کو بیان کریں گے انشاءاللہ. اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے. یا رب لک الحمد کما ینبغی لجلال وجہک ولعظیم سلطانک. یا اللہ ہمارے گناہوں کو معاف فرما. یا اللہ ہم پر رحم فرما. یا اللہ ہم پر کرم فرما. یا اللہ اپنے آقا جناب رسول اللہ صلی اللہ علیہ وسلم وعلی آلہ وصحبہ وسلم تسلیما کثیرا کثیرا کی زندگی کے مطابق ہمیں زندگی گزارنے کی توفیق نصیب فرما. یا اللہ ہمیں تیرے نیک بندوں میں شامل فرما, نیک بندیوں میں شامل فرما. اے اللہ تیرے صالحین بندے اور بندیوں میں شامل فرما. یا اللہ اپنے محبوب بندے اور بندیوں میں شامل فرما. اللہ ہماری ظاہری باطنی گھریلو گھر سے باہر کی اولاد سے باہر یا ہر قسم کی پریشانیوں سے ہم سب کی حفاظت فرما. یا اللہ امت کے حال پر رحم فرما. یا اللہ جب تک باقی رکھے الہ العالمین ایمان والی زندگی پر باقی رکھنا, توحید والی زندگی پر باقی رکھنا. اے اللہ ایمان دینے کے بعد کفر سے ہماری حفاظت فرما. اے اللہ توحید دینے کے بعد شرک سے ہماری حفاظت فرما. اے اللہ عمل صالح پر رکھنے کے بعد اے اللہ گمراہی سے اور گناہوں سے ہم سب کی حفاظت فرما. یا اللہ تیری مرضیات کے مطابق زندگی گزارنے کی توفیق عطا فرما. یا اللہ اپنے فضل و کرم سے ہمیں حلال روزی نصیب فرما, حلال روزی نصیب فرما. حرام سے ہم سب کی حفاظت فرما. ہماری آل اولاد اور نسلوں کی حفاظت فرما. یا اللہ بے اولاد کو اولاد صالح نصیب فرما. یا اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک باتوں کے صدقے یا اللہ یا رحمان جن کی اولاد بے جور ہے صالحین جوڑے نصیب فرما, جور والوں میں محبت نصیب فرما, نیک صالح اولاد نصیب فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما. اللہ ہماری اعلیٰ اولاد رشتہ دار بھائی بہنوں کی ماں باپ کی اساتذہ کرام کی پوری امت کی مغفرت فرما. یا اللہ یہ مجمع دور دور سے دوڑتا ہوا آتا ہے تیرے نبی کی بات کو سننے کے لیے. اے اللہ تیرے نبی کے صدقے ہم سب کی مغفرت فرما, آنے والے سب کی مغفرت فرما, سب کو عفو عافیت نصیب فرما, سب کو سکون والی زندگی نصیب فرما. تیرے حبیب پاک صلی اللہ علیہ وسلم کی باتوں کے سننے کے صدقے اور اس برکت والی مجلس کے صدقے یا اللہ بیماروں کو شفا عطا فرما, بیماروں کی بیماریوں کو دور فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما. گھروں میں محبت نصیب فرما, نفرت کو ختم فرما, نفرت کی آگ کو ختم فرما, آپس میں محبت مودت نصیب فرما, ایک دوسرے کے حقوق ادا کرنے کی توفیق نصیب فرما. یا اللہ حلال مال اللہ کے راستے میں خرچ کرنے کی توفیق نصیب فرما. اللہ اپنے فضل و کرم سے نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے اے اللہ اس مجمع میں جو بھی تیری نیک بندی نیک بندے آمین کہہ رہے جس کی آمین تجھے محبوب ہے, اے اللہ ان کی آمین کے صدقے ہمارے اس مجلس کو قبول فرما اور دنیا آخرت میں نجات کا ذریعہ بنا. وصلی اللہ تعالی علی سیدنا محمد والہ وصحبہ اجمعین برحمتک یا ارحم